नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता गठबन्धन वाम ध्रुवीकरण एवं एकताको प्रक्रिया भएको बताउनु भएको छ। विगतमा कांग्रेससँग विचार र व्यवहार मिल्न नसकेकाले सरकारले गति लिन नसकेको बताउनु भएका प्रधानमन्त्रीले विचार र व्यवहार मिल्ने गठबन्धन बनाइएको बताउनु भएको छ। पछिल्ला दिनमा माओवादी नेताहरूले पनि अब अहिले बनेको गठबन्धनले सरकारले लिएको लक्ष्य पूरा गर्न सहज हुने बताइरहनु भएको छ। गठबन्धनका अन्य घटकहरूले पनि मूल रूपमा पछिल्लो गठबन्धन मुलुकका लागि प्रभावकारी हुन सक्ने बताइरहनु भएको छ। वर्तमान सत्ता गठबन्धन, त्यसका कार्यभार, गति, भविष्य र त्यसले पार्ने प्रभावका बारेमा आजको अन्तर्सम्वादमा हामी छलफल गर्नेछौ। कुराकानीमा हामीसँग हुनुहुन्छ पूर्व प्रधानमन्त्री एवं गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल। हजुर खनालज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद।
अब यो जुन पछिल्लो सत्ता गठबन्धन बनाइएको छ र गठबन्धनमा आबद्ध दलहरूले सरकारलाई सफल बनाउने भनेर विभिन्न सहमतिहरू, विभिन्न बुदामा सहमतिहरू पनि गर्नुभएको छ, पछिल्लो गठबन्धनले गरेका प्रारम्भिक कामहरू कसरी अगाडि बढ़िरहेको छ, यहाँहरूले कसरी हेर्नु भएको छ?
पहिलो कुरा त हिजो जुन प्रकारको गठबन्धन थियो त्यो गठबन्धन एक प्रकारको खिचडी गठबन्धन थियो। विचार नमिल्ने समूहहरूका बीचमा गठबन्धन थियो। कोही अगाडि तान्ने, कोही पछाडि तान्ने खालका शक्तिहरूको बीचको गठबन्धन थियो। त्यो गठबन्धनको कारणले त्यसका न नीति लागू हुन सके, न कार्यक्रम लागू हुन सके। देशले, जनताले पाउनुपर्ने जुन प्रकारको चाहिँ सेवा थियो त्यो सेवा प्रवाह पनि हुन सकेन। विकास निर्माणका कामहरू पनि ठिक ढङ्गले अगाडि बढ्न सकेनन्, सकिरहेका थिएनन्। त्यसले गर्दाखेरि एउटा नयाँ ढङ्गले कोर्स लिनुपर्ने आवश्यकता महसुस भइरहेको थियो। मैले पटक पटक, एक पटक होइन दर्जनौ पटक यो कुराहरूको बारेमा मैले आवाज उठाउँदै गएँ। प्रधानमन्त्रीलाई पनि मैले यो कुरा भन्दै गएँ। विभिन्न अन्य वामपन्थी नेताहरूसँग पनि मैले भन्दै गएँ। आखिर उहाँहरू जुन प्रकारको निष्कर्षमा पुग्नुभयो र अहिले यो नयाँ गठबन्धनको सुरुवात भएको छ, यो चाहिँ एउटा सकारात्मक कुरा हो। यसले देशमा आम जनताका बीचमा पनि एउटा सकारात्मक तरङ्ग सिर्जना गरेको छ। तर यो यति गर्नु मात्रै पर्याप्त होइन। अब यो सरकारले, यो नयाँ गठबन्धनको सरकारले चाहिँ कस्तो प्रकारका नीतिहरू लिन्छ, कस्तो प्रकारका कार्यक्रम लिन्छ, त्यसले व्यवहारमा कसरी ती कुराहरू लागू गर्छ, जनतालाई सेवा प्रवाह गर्न सक्छ कि सक्दैन, आजका विकार र विकृतिहरूलाई त्यसले अन्त्य गर्न सक्छ कि सक्दैन, रोक्न सक्छ कि सक्दैन कमसे कम, जस्ता कुराहरूलाई आम जनताले बडो गम्भीरतापूर्वक नियालिरहेको अवस्था छ। अहिले भर्खरै सुरुवात भएको छ, त्यस कारणले खालि सरकार बनेको कुराहरूमा, नयाँ समीकरण बनेको कुराहरूमा आशावादिता सिर्जना भएको छ। तर अब कुन कुन खालका कामहरू अगाडि बढाएर लिएर जान्छ भन्ने कुरा चाहिँ जनताले अहिले हेरिरहेको अवस्था छ।
जस्तो अब भनौँ न 2064 संविधान सभाको निर्वाचनपछि अहिलेसम्म बढी जसो सरकारहरू वामसँग सम्बन्धित दलहरूको बनेको छ र वाम दलहरू त्यसमा सहभागी छन्। 64 पछि नै माओवादी, एमाले, त्यसै गरी जनता समाजवादी पार्टी सहितको सरकार बन्यो। अब अहिलेको पनि गठबन्धन राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अरू त्यतिखेरकै त्यो करिब करिब स्वरूप त्यस्तै त्यस्तै देखिन्छ। अब यो कामको कुरा जुन यहाँले गर्नुभयो नि कि मुलुकको जुन आवश्यकता छ, जनताको जुन चाहना छ, अथवा अरू मुलुकहरू हेरी हामी कहिलेकाहीँ तुलना गर्छौं नि कि मेरो छिमेकीले यसो गर्यो हामी गर्न सकेनौ, हाम्रो अवस्था यो कामको प्रगतिको सन्दर्भमा हामी कहाँनिर रुमल लिइरहेको, विचार नमिलेका भएर रुमल लिएको हो कि काम नमिलेको भएर हो कि हाम्रो लक्ष्य नमिलेको भएर हो कि हामी किन रुमल लिइरहेका छौ?
वास्तवमा यति बेला भनेको हाम्रो देश अहिले पनि एउटा कृषि प्रधान देश हो। 50% भन्दा बढी जनता अहिले पनि कृषिमै संलग्न छन्। त्यो कृषकहरूका समस्याहरूबाट कामको थालनी हुनुपर्छ र कृषकहरूले भनेको सामान्यभन्दा सामान्य अब कृषि हाम्रो चाहिँ एकदमै परम्परागत छ। त्यसमाथि पनि कृषकहरूले जे उत्पादन गर्छन् त्यो उत्पादन गरेको कुरालाई उनीहरूले बजार पाउन सकिरहेका छैनन्, मूल्य पाउन सकिरहेका छैनन्, र विदेशबाट जुन प्रकारका कुराहरू आयात भइरहेका छन् त्यसले गर्दाखेरि हाम्रो कृषि अगाडि बढ्नै सकिरहेको छैन। सबै कुरा बाह्य कुराहरूले स्थापित गर्दै लगिरहेको अवस्था छ। त्यस कारणले जब कि हाम्रो देशमा उत्पादन गर्न नसकिने कुनै पनि कुराहरू छैन, हामी हर क्षेत्रमा, धेरै क्षेत्रमा हामी आत्मनिर्भर बन्न सक्छौँ। यो कुरालाई ध्यानमा राखेर कुनै नीति कार्यक्रमहरू बनाउन नसकिएको र लागू गर्न नसकिएको हुनाले समस्याग्रस्त बनेको छ हो, यो कुरालाई हल गर्न सक्नु पर्यो, यस्तो खालको नीति कार्यक्रम ल्याउन सक्नु पर्यो र इम्प्लिमेन्टेसन गर्न सक्नु पर्यो। एक कृषिले अब कृषकहरूले पाउनुपर्ने जुन सेवाहरू छन् एकदमै न्यूनतम सेवाहरू, मलको सेवा, प्रविधिको सेवा, अब वित्तीय सेवा, औषधि उपचारको सेवा अथवा वैज्ञानिक सेवा, बिमा सेवा आदि लगायत यस्ता चिजहरू कृषकहरूलाई चाहिँ ग्यारेन्टी साथ समयमा उपलब्ध गराउन सक्ने व्यवस्था गर्नु पर्यो, त्यस्तो मेकानिजम डेभलप गर्न सक्नु पर्यो। कृषकहरू खुसी भए भने, कृषकहरूमा गति आयो भने, कृषि उत्पादन बढ्न थाल्यो भने राष्ट्रको अर्थतन्त्र जो हो त्यो अर्थतन्त्रमा गति आउन सुरु गरिहाल्छ। त्यसो हुनाले पहिलो कुरा यो, दोस्रो कुरा भनेको उद्योग धन्दा, हाम्रो देशका आफ्नै उद्योग धन्दाहरू विकास गर्ने व्यापक सम्भावनाहरू छन्। जस्तो भन्नुहोस् कृषिजन्य उद्योग भन्नुहोस्, पानीजन्य उद्योग भन्नुहोस्, खानीजन्य उद्योग भन्नुहोस्, जडीबुटीजन्य उद्योग भन्नुहोस्, पर्यटनजन्य उद्योग भन्नुहोस्, यी हाम्रा राष्ट्रिय उद्योगहरू हुन्। अन्तबाट कहीँबाट ल्याइएर होइन, हाम्रै देशका कच्चा पदार्थमाथि आधारित उद्योग धन्दाहरू, त्यो खालका उद्योग धन्दाहरू लगायत अरू कतिपय सेवा उद्योगहरू छन् होइन, जस्तो अब शिक्षा स्वास्थ्यसँग सम्बन्धित कुराहरू पनि छन्, सूचना संचारसँग सम्बन्धित कुराहरू पनि छन्, त्यस्ता सेवा उद्योगहरूलाई समेत समन्वय गरेर हामीले मुलुकलाई औद्योगिकरणको एउटा चाहिँ लहरमा सिर्जना गर्न सक्नुपर्छ। हाम्रो राष्ट्रिय आवश्यकताहरू उपलब्ध गर्नुपर्छ। नेपालमा उत्पादन भएका चिजहरू नेपालीले उपयोग गर्ने, खोइ कसले यो कुरा अगाडि ल्याउन सक्यो? थुप्रो चिज उत्पादन हुन्छन् तर ती चिजहरू उत्पादकहरूले बजारसम्म ल्याउन पाउँदैनन्, विदेशीहरूले सबै विस्थापित गरिहाल्छन्। र हाम्रो चाहिँ सरकार कस्तो छ भन्दा, विदेशी कम्पनीहरूका माल वस्तुहरू नेपालमा ल्याउनको लागि छुट दिने, कमिसन खाएर छुट दिने, अनि त्यस पछाडि हाम्रो देशलाई चाहिँ उपभोक्ता मुलुकमा बदल्ने। हाम्रो देशका उद्योग धन्दाहरू छन् भने होइन यो त राज्यले त उद्योग धन्दा चलाउने नै होइन, यो त सब चाहिँ नि निजीकरण गर्नुपर्छ भनेर चाहिँ नि विदेशीहरूका इसारामा चल्ने हो, त्यो प्रकारका सरकारहरू भएको हुनाले र मन्त्रीहरू भएको हुनाले हाम्रो देशको औद्योगिकरण बिल्कुलै अगाडि बढ्न सकेन। र यो समस्यालाई हल गर्नको लागि आजका उद्यमीहरूका समस्याहरू के हुन्? ती उद्यमीहरूका समस्याहरू हल गर्ने ढङ्गले ब्याङ्कको ब्याज अधिक भएर हो कि, अथवा चाहिँ हाम्रा भन्सार नीतिहरू गलत भएर हो कि, के कारणले चाहिँ हाम्रा उद्योग धन्दाहरू फस्ट हुन सकिरहेका छैन हो, यसको डिग आउट गरेर सरकारले त्यो नीति ल्याउनु पर्यो, सही भन्सार नीति ल्याउनु पर्यो, सही ब्याज नीति ल्याउनु पर्यो, सही मौद्रिक नीति ल्याउनु पर्यो होइन, सही वित्तीय नीति ल्याउनु पर्यो, ताकि मुलुकलाई औद्योगिकरणको दिशातर्फ लान सकियोस् हो, यो कुरामा ध्यान दिनु पर्यो। त्यस्तै कतिपय उद्योग धन्दाहरू चलेका छैनन्, त्यो हेटौँडा कपडा कारखाना किन नचल्ने, के अरे त्यो बिरगन चिनी कारखाना किन नचल्ने, यत्र विधि उख उत्पादन हुन्छ नि यहाँ, हामी जाने कपडा उद्योगहरू बनाउनुको लागि चाहिने सबै चिजहरू हामीसँग छन् भन्दाखेरि हो, यस्ता कुराहरूलाई ध्यान दिन सक्नुपर्छ यो सरकारले। वामपन्थीहरू आफूलाई देशभक्त भन्छन् भने त्यो देशभक्तिपूर्ण अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र, स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कुरातर्फ लाग्न सक्नुपर्छ। व्यापार विनिमयमा पनि त्यही ढङ्गका नीति लिएर आउनु पर्यो। हाम्रो देशका कच्चा पदार्थहरू विकास भने जस्तो अब ऊर्जाको विकास भन्नुहोस्, जलस्रोतको विकास भन्नुहोस्, राष्ट्रिय हितमा विकास गर्नु पर्यो। त्यो जलस्रोतको विकास गर्ने कुरा पनि अनावश्यक साँठगाँठहरू गर्ने, राष्ट्रिय हितलाई बलिदान गर्ने जस्ता कामहरू गर्नु हुँदैन र चाहिँ नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर जाने। अन्तर्राष्ट्रिय सम्बन्धहरू विकास गर्दा पनि हामीले राष्ट्रिय हित, राष्ट्रको चाहिँ हितलाई सर्वोपरि राखेर अगाडि बढ्न सक्नु पर्दछ र अन्तर्राष्ट्रिय सङ्घ, अन्तर्राष्ट्रिय मुलुकहरूसँग सन्धि सम्झौता गर्दाखेरि पनि होसियारीपूर्वक राष्ट्रिय हितलाई सर्वोपरि राखेर गर्न सक्नुपर्छ। त्यसरी हामीले अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि र विदेश नीतिलाई पनि सन्तुलित ढङ्गले अगाडि बढाउन सक्नु पर्यो। कुनै पनि पावरहरूको एउटा चाहिँ दबाबमा पर्नु भएन। देश स्वतन्त्र देश हो, यो चाहिँ हाम्रा एकदमै वीर पुर्खाहरूले निर्माण गरेको देश हो। यो ब्रिटिस साम्राज्यवादका विरुद्ध लडेर
यहाँले यसो भनिरहँदा खनालज्यू, यहाँ स्वयं पनि प्रधानमन्त्री हुनुभयो, एमालेको अध्यक्ष पनि रहनुभयो, योभन्दा अगाडिको गठबन्धन अहिले विचार नमिलेको भनिरहे पनि त्यो गठबन्धनमा पनि यहाँहरूकै कृषि मन्त्रालय थियो। अब यस्तो खालको कामहरू गर्नलाई के कारणले रोक्यो त?
यो चाहिँ कारणले रोक्यो भने त्यति बेला इन्टिग्रेट एउटा एकीकृत ढङ्गले अगाडि बढेन। सरकारले अगाडि सार्ने नीति र कार्यक्रमहरू सबभन्दा महत्त्वपूर्ण कुराहरू, त्यो नीति र कार्यक्रमहरू देखाउने मात्रै भए, केही पनि समग्र र सामग्रिक बन्न सकेन।
मन्त्रालयले यहाँ आफै प्रधानमन्त्री हुँदा पनि त्यस्तै भयो।
म प्रधानमन्त्री भनेको त त्यति बेला त्यस्तो ठुलो विकास निर्माणको कामहरू गर्न सकिने अवस्था थिएनन्, तर मैले केही कामहरू गरेँ। जस्तो यो अपर थामाकोशी मैले ल्याएको हेर्नुहोस्, नेपालीले मात्रै लगानी गरेर नेपालमा कुनै जलविद्युत आयोजना बनाउन सकिँदैन भन्ने थियो, सकिन्छ किन सकिँदैन, मैले त्यो कुराहरू अगाडि सारेपछि अपर थामाकोशी बनायौँ, त्यो ल्याउँदाखेरि नेपालमा लोड सेडिङ अन्त्य भयो। नत्र 18 घन्टा लोड सेडिङ थियो म प्रधानमन्त्री हुँदा, त्यो कुरा त्यो योजनाले समाप्त पारिदियो। त्यस्तै अरू छ भने केही कुराहरू छन्, तर म त 6 महिना मात्रै पनि हेर्नु होला, मैले त आफ्नै बजेट पनि लागू गरेर पाइनँ।
हजुर, जस्तो अब अहिले 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 हजुर हजुर यहाँले जुन कुरा उठाउनु भयो मूल रूपमा उद्योगको सन्दर्भ, त्यसमा अलिकति विरोधाभास जस्तो देखियो, त्यसलाई अलिकति स्पष्ट पारिदिनुहुन्छ कि एक त सरकारले हजुर सरकारले उद्योगहरू चलाउने र उद्यमीहरूलाई चाहिँ सबल बनाउने यो दुईटा पक्ष चाहिँ एकै हिसाबले कसरी अगाडि बढ्न सक्छ, कसरी अगाडि बढ्न सक्छ?
राज्यले पनि उद्योग धन्दाहरू चलाउनु हुँदैन भन्ने जुन मान्यता छ यो गलत हो। राज्यले उद्योग धन्दा चलाउनुपर्छ आवश्यकता बमोजिम, र निजी क्षेत्रलाई पनि हामीले चाहिँ त्यत्तिकै प्रोत्साहित गरेर लानुपर्छ। मुलुकको औद्योगिकरण गर्ने कुराहरू भनेको खालि निजी क्षेत्रको मात्रै हो भने गऱ्यो भने यो एक पाखे हुन्छ। त्यो औद्योगिकरणलाई लानुको लागि हर देशमा अहिले हेर्नुहोस् राजकीय क्षेत्र छ, हाम्रो देशमा राजकीय क्षेत्र बरु पञ्चायतकालमा अलि बलियो थियो, त्यति बेला अलि महत्त्वपूर्ण उद्योग धन्दाहरू चाहिँ राज्यकीय क्षेत्रमा थिए, ती कुरालाई निजीकरण गरियो, त्यो भयङ्कर ठुलो भूल हो हेर्नुहोस्। त्यो राज्यकीय क्षेत्रलाई बचाउन सक्नु पर्थ्यो, बचाइएन। त्यो बचाउँदै निजी क्षेत्रलाई हामीले विविध क्षेत्रहरूमा दिनुपर्थ्यो, जुन जुन क्षेत्रमा निजी क्षेत्र अगाडि बढ्न सक्छ उनीहरूलाई प्रोत्साहित पनि गर्ने, अर्कोतर्फ राज्यकीय क्षेत्रले पनि विकास गरेर चाहिँ नि एक प्रकारको स्वस्थ मैत्रीपूर्ण प्रतिस्पर्धाहरू पनि अगाडि बढाउने, त्यो गरेको भए देश औद्योगिकरणको दिशामा धेरै जान्छ। म तपाईँलाई एउटा तथ्याङ्क बताउन चाहन्छु कि 1996 तथ्याङ्क तपाईँले हेर्नुभयो भने औद्योगिक क्षेत्रले त्यति बेला हाम्रो जिडिपीमा गरेको योगदान तपाईँ कति पाउनुहुन्छ भन्दाखेरि 12-14% पाउनुहुन्छ। तर अहिले तपाईँले हाम्रो जिडिपीमा उद्योगले कति योगदान गरिरहेको छ भनेर हेर्नुभयो भने 5% पनि पुगिरहेको छैन। किन यो देश त्यो औद्योगिकरणतर्फ होइन अनौद्योगिकरणतर्फ चाहिँ किन गर्छ? खोइ त निजी क्षेत्र अगाडि बढ्यो, खोइ निजी क्षेत्रले मुलुक औद्योगिकरण गरेको तथ्याङ्कद्वारा पुष्टि हुनु पर्यो नि, पुष्टि हुन सकेन
भनेको चाहिँ हाम्रो हाम्रो बाटो त्यसो भए हामीले गलतै समातिरहेका छौँ होइन त? हामी अहिले पनि गलत बाटोमै छौँ।
बिल्कुल गलत बाटो लिनुको कारणले, गलत नीति लिनुको कारणले देश चाहिँ नि औद्योगिकरणको दिशातर्फ होइन, भएका उद्योग धन्दाहरू पनि निमोठिने, तिनीहरू ध्वस्त हुने भएको छ। र अहिले नै तपाईँले औद्योगिक क्षेत्रका साथीभाइहरूसँग बसेर कुराकानी गर्नुभयो भने राज्यले लिने कैयौँ नीतिहरूमा भएका त्रुटिहरूको कारणले हाम्रा उद्योग धन्दाहरू बन्द हुँदै गइरहेका छन्। चलेका उद्योगहरूलाई हेर्नुभयो भने पनि अहिले 30% भन्दा बढी कुनै उद्योग चलिरहेको छैन। जस्तो हाम्रो सिमेन्ट उद्योगहरू राम्रोसँगले विकास गरिरहेका थिए, तर चाहिँ अहिले आएर ठेगुरिँदैछन् तिनीहरू पनि विभिन्न किसिमका त्यो गलत नीतिहरू र अनि बाह्यहरूको चाहिँ यो दलाल पुँजीको भन्नुहोस् न दलाल पुँजीवादको चाहिँ एउटा अतिक्रमणले गर्दाखेरि तिनीहरू पनि ठेगुरिन पर्ने एउटा अवस्था आउँदैछ।
अहिले हजुर अहिले हामीले जसरी यो भनौँ न अब मूल रूपमा भन्नै पर्दा काङ्ग्रेस र कम्युनिष्टहरूको विचार नमिलेका कारणले अथवा उनीहरू एउटै गठबन्धनमा आबद्ध हुन कहीँ न कहीँ समस्या भयो भन्ने कारणले यहाँहरूले गठबन्धन परिवर्तन गरेको भनिरहनु भएको छ। अब यो गठबन्धनको सरकारले चाहिँ यहाँले भनेका जस्ता कुराहरू आगामी बजेटमा समेट्छ त?
अब यो चाहिँ प्रश्न बडो गम्भीर प्रश्न हो। अब यो सरकारले यो गठबन्धनले देशलाई साँच्चै नै एउटा कृषिमा पनि आधुनिकीकरण नै अनि उद्योगलाई पनि त्यसरी नै एउटा आधुनिक औद्योगिकरणको दिशातर्फ मुलुकलाई अगाडि बढाउने ढङ्गले चाहिँ नि समग्रता हाम्रा कच्चा पदार्थहरूको विकास गर्ने, ऊर्जाको विकास गर्ने, राष्ट्रिय हित अनुकूलका नीतिहरू लिएर अगाडि बढ्यो भने यो देश विकास गर्ने कुरा मात्र होइन, अहिलेका ज्वलन्त समस्याहरू समाधान गर्ने मात्र होइन, यो गठबन्धन दिगो भएर अर्को निर्वाचनसम्म मजाले चल्न पनि सक्छ। तर गर्न सक्छ कि सक्दैन भन्ने कुराको जवाफ मैले मात्रै दिन सक्दिनँ, यो गठबन्धनका नेताहरूले बसेर त्यस्तो खालको नीति र कार्यक्रम बनाउन सक्छन् कि सक्दैन। अब अहिले एउटा सानो के संकल्प बनाएका छन्, त्यो संकल्प एउटा देखाउने चिज जस्तो मात्रै मलाई लाग्छ। अब आउने बजेटमा नीति र कार्यक्रम कस्तो बन्छ, बजेट कस्तो ल्याइन्छ, त्यसले साँच्ची नै आजका जनताका समस्याहरूलाई सम्बोधन गर्छ कि गर्दैन, यो कुरा चाहिँ सबैले हेरिरहेको अवस्था छ। हो, यो कुरामा बुद्धि पुर्याउन सक्नुपर्छ र हाम्रो वर्तमान सम्माननीय प्रधानमन्त्री ज्यूले र अरू नेताहरूले समेत यो कुरालाई गम्भीरतापूर्वक ध्यान दिएर त्यो ढङ्गका सही सकारात्मक नीति लिएर अगाडि बढेको खण्डमा पक्कै पनि हामीले आशा गर्न सक्छौँ।
जस्तो अब सुन्दा मिठो लाग्ने भनौँ न, सुन्दा मिठो लाग्ने कुराहरूले नतिजा दिन नसक्दा आज हामी यो अवस्थामा पुगेका छौं। नेताहरूले मिठो मिठो कुरा गर्ने, अझै चर्का चर्का भाषण गर्ने, हामी यो फलानो गरिदिन्छौं, यो गरिदिन्छौं, यो हुन्छ, त्यो हुन्छ, सुन्दा कानलाई त एकछिन आनन्द पनि आउला, तर ठ्याक्कै ठ्याक्कै परिणाम आएन। यहाँले भने जस्तो हाम्रो यदि हामी जीडीपीकै यहाँले जोड्नुभयो भने सबै क्षेत्र भनौँ न, एउटा कुनै मात्रै क्षेत्र होइन कि सबै क्षेत्र हाम्रो निराशाजनकै छ। हामी अब हाम्रो अर्थतन्त्र आफै समस्याग्रस्त छ। यो अवस्थाबाट वास्तवमा काममै गरेर अलिकति फरक पार्नलाई चाहिँ अब यहाँले भने जस्तो अब हुन्छ कि हुँदैन त्यो पनि थाहा छैन भन्ने परिस्थिति बन्यो नि त। अब यसलाई विश्वासको वातावरण चाहिँ कसरी बन्छ?
होइन, अब यो सरकारले एउटा विश्वासका साथ नीति कार्यक्रम पनि त्यही ढङ्गले ल्याउनै पर्छ। अब केही नयाँ कुराहरू सुरुवात गरेको छ, त्यो सुरुवात गरेको कुराहरूको लक्षण छ नि, राम्रै छ, म राम्रै देखिरहेको छु अहिले।
कुन कुन लक्षण यहाँलाई अलि राम्रो लाग्यो?
कंक्रिट रूपमा जस्तो अब केही भ्रष्टाचारका मुद्दा अगाडि बढ्न खोजेका छन्, त्यसलाई कतिको अन्तिमसम्म पुर्याइन्छ? जस्तो विगतमा चाहिँ नि भ्रष्टाचारका मुद्दाहरू उठाइयो, बिचैमा तुवाइयो, त्यो कारणले मान्छेमा के भयो भन्दाखेरि अलि ठुला नेताहरू कसैसँग सम्बन्धित भएर त्यतातिर जोडिन थाल्यो भने चाहिँ यो तुइहाल्दो रहेछ भन्ने खालको इम्प्रेसन परेको छ। त्यो होइन, जोसुकै परोस्, जोसुकै जुनसुकै ओदाको मान्छे होस्, तर भ्रष्टाचारका कुराहरूमा कोही मुछिएको छ भने ऊ माथि कारवाही हुनैपर्छ। हो, यो संकल्पका साथ सरकार गयो भने त्यसले चाहिँ एउटा परिणाम निकाल्न सक्छ।
भ्रष्टाचारको काममा हजुर, भ्रष्टाचारको कामलाई तीव्रता र यहाँले भने जस्तो चाहिँ नीति कार्यक्रममा मूल रूपमा उद्योग धन्दाको संरक्षण र निजी क्षेत्रसँगको समन्वयलाई बढाउन सक्यो भने यो गठबन्धन चार वर्ष जान्छ।
अब यो अहिले तपाईँले भनिरहेका कुराहरू यी सकारात्मक कुराहरू, त्यस्तै शिक्षा र स्वास्थ्य हेर्नुहोस्।
हजुर,
शिक्षा बर्बाद छ अहिले, प्रत्येक एउटा एसएलसी पास गरेर अनि प्लस टू पढाए मान्छेहरू चाहिँ सबै बारी जाने खालको स्थिति बन्दैछ एनओसी लिने। हाम्रो देशको शिक्षाको क्वालिटीलाई किन विकास गर्न सकिराखिएको छैन? यो शिक्षा नीति हामीले हिजो 28 सालको नीति लिएर हुँदैन, 28 सालको ऐन बनाएर हुँदैन, नयाँ ऐन चाहियो, नयाँ नीति चाहियो, नयाँ कार्यक्रम करिकुलम चाहियो, पाठ्यक्रमहरू चाहियो, पाठ्यक्रममै परिवर्तन गर्नु पर्यो हामीले, जसले गर्दाखेरि हाम्रो देशको आवश्यकता बमोजिमको म्यान पावर हामीले विकास गर्न सक्ने कुराको ग्यारेन्टी गर्नु पर्यो। हाम्रा प्राध्यापकहरूलाई, हाम्रा शिक्षकहरूलाई त्यो नयाँ कार्यक्रम बनाएर त्यो नयाँ कार्यक्रमका आधारमा प्रशिक्षण दिने, पठन पाठन गर्ने त्यो तालिम हामीले दिन सक्नु पर्यो। बिल्कुल एउटा नयाँ सुरुवात गर्नुपर्छ।
जस्तो अहिले अहिले जुन विदेश चाहिँ हाम्रा भनौँ न विद्यार्थीहरू पढेर गइरहेका छन् नि, के हाम्रो पाठ्यक्रम चाहिँ अहिले विदेशका लागि अनुकूल, हाम्रा लागि प्रतिकूल हिसाबको पाठ्यक्रम हामीले बनाएका हौ, अथवा हाम्रो पाठ्यक्रममा कहाँनिर समस्या छ जसले नेपालमा नेपालीहरू बसिरहेका छैनन्?
अहिले हाम्रो पाठ्यक्रमले हाम्रो देशको आवश्यकता बमोजिमको मेन पावर बनाउनै सकिरहेको छैन र हाम्रो देशमै एउटा चाहिँ विकास यसरी गर्न सकिन्छ र यो देशलाई एउटा साँच्ची नै धरतीको स्वर्ग बनाउन सकिन्छ, सम्भावना छन्, तर हो यो कुरा हामीले बुझाउन सकिरहेका छैनौँ। त्यो सुरुदेखि नै एउटा चाहिँ माध्यमिक विद्यालयका विद्यार्थीहरूदेखि लिएर हामीले यो अवधारणा दिँदै अगाडि बढ्न सक्यौँ भने हामीले चाहिँ यही देशमा बस्ने मेन पावर हामी विकास गर्न सक्छौँ र बाहिर गएको मेन पावर पनि जुन छ त्यो मेन पावर पनि एउटा खास उचाइमा पुगेर ओहो हाम्रो देशमा त यो गर्न सकिने स्थिति रहेछ नि, यो देख्न थाल्यो, यो गर्न सकिने रहेछ त्यहाँ
भन्यो भने फेरि फर्केर आउँछ, त्यो बनाउन सक्नुपर्छ।
जस्तो अब भनौँ न, एउटा पुस्ताले यहाँ मेहनत गर्ने हो भने, राम्रोसँग काम गर्ने हो भने पछिल्लो पुस्ताहरूलाई सहज हुन्छ, अथवा हामीले यदि अरू देशहरूको संघर्षका कथाहरू, अरू देशका सफलताका कथाहरू हामी हेर्ने हो भने पनि कुनै न कुनै पुस्ताले त त्यहाँ मेहनत गरेकै छ। अब हिजोको जुन एउटा राज्य व्यवस्था थियो, हिजोको राज्य व्यवस्थामा कहीँ न कहीँ सिपाही हुने, शहीद हुने, मुलुकलाई जोगाउने, स्वतन्त्र बनाउने त्यो एउटा अभियान थियो भने, पछिल्लो जुन विकासको क्रम छ, विकासको क्रममा पनि त्यसै गरी एउटा पुस्ताले कहीँ न कहीँ योगदान गर्नुपर्छ र त्यो योगदान चाहिँ मूल रूपमा परिणाम प्राप्तिका लागि काम हो भन्ने अरू देशबाट सिक्न पाइन्छ। अब हामीले चाहिँ यहाँले अघि भने जस्तो बुझाउन नसकेको कि हामीले बुझ्न नसकेको कि जसले बुझ्नुपर्ने हो त्यो पनि त होला नि, यो यसको के हो सार?
बिल्कुल है, जस्तो अब हामीले 62-63 परिवर्तन गर्यौँ, हामीले नयाँ संविधान बनायौँ, यो नयाँ संविधानको भाग 4 पढ्यो भने कति राम्रा कुराहरू छ होइन। हामी शिक्षा यो गर्छौँ, स्वास्थ्य यो गर्छौँ, अर्थतन्त्र यो गर्छौँ, कृषि यो गर्छौँ होइन, जलस्रोत यो गर्छौँ, विदेश नीति यस्तो लिन्छौँ, सब कुरा भनेको छ। तर त्यसलाई नीति र कार्यक्रमको रूपमा ढाल्न कुनै पनि सरकारले सकेन, यो सरकारले त्यो काम गर्न जरुरी छ है। त्यसै गरी बजेट बनाउँदाखेरि पनि कसलाई प्राथमिकता दिने हो, के सम्भावनाहरू छन् आदि इत्यादिलाई ध्यानमा राखेर बनाइएन। उरुवा बजेट हो, अब कोही मान्छे
हामी अन्तिम मिनटमा छौँ, जस्तो यहाँले भनेका जस्ता कुराहरू कार्यान्वयनमा आए भने यो गठबन्धन चल्ने, मुलुकले विकास हुने यहाँको अपेक्षा सकारात्मक छ, तर के गठबन्धन 4 वर्ष टिक्ला भन्ने प्रश्न पनि सँगसँगै छ। गठबन्धनमा अब अहिले प्रदेशको सरकार चाहिँ नै फेरबदल गर्न पनि अलिक गाह्रो भइरहेको छ, कुरा मिलिरहेको छैन, सरकार लामो जाँदैन कि भनेर गठबन्धनकै नेताहरू भन्न थाल्नु भएको छ।
हो, गठबन्धनका नेताहरूले जतिजना मिलेर गठबन्धन बनाएको छ, प्रत्येक घटकहरूको भूमिका के हो, प्रत्येक घटकहरूका आकांक्षाहरू के हुन्, ती कुराहरूमा समन्वय गरेर सबैलाई समान ढङ्गले सहभागी गराएर र आवश्यकता बमोजिम उनीहरूका नीतिगत योगदान, संरचनागत योगदान दुवै कुराहरूमा चाहिँ समन्वय गरेर अगाडि बढ्न सकेर नीति कार्यक्रम पनि त्यस्तो लिएर जान सके भने यो 4 वर्ष मजाले टिक्छ। तर त्यो सकेनन् भने त्यो त हङ पार्लियामेन्ट हो, हेर्नुहोस् फेरि
हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो पूर्व प्रधानमन्त्री एवं गठबन्धन आबद्ध दल नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रेग्मी विदा हुन्छु। हवस्त, नमस्कार।